أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على محمد وآله الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. أيام شهادة أمير المؤمنين إمام المتقين علي بن أبي طالب عليه الصلاة والسلام آپ سب کی خدمت میں تعزیت اور تسلیت عرض ہے، اور ہم دعا کرتے ہیں کہ خدا ہمیں امیر المؤمنین علیہ السلام کی اور خود امامت کی ہمیں معرفت عطا فرمائے، نصیب فرمائے، اور ہم ان کو اپنا رول ماڈل، ان کو اپنا اسوہ مان کر اور ان کے نقش قدم پر انشاءاللہ اپنی زندگی میں انشاءاللہ ان کے ماڈل کو، ان کی زندگی کو، ان کی سیرت کو انشاءاللہ ہم اپلائی کر سکیں خداوند متعال کی توفیق سے. اب سوچا یہ ہے کہ انشاءاللہ اس مناسبت سے جو کہ اب 19 رمضان ہے، 21 رمضان ہے، یعنی خود ایام شہادت امیر المؤمنین علیہ السلام، یہ جو 4-5 دن ہیں، انشاءاللہ کوشش یہ ہوگی کہ ہم آئیں اور کچھ علمی اعتبار سے کچھ مطالب عرض کریں آپ کی خدمت میں. اور اب ٹاپک یہاں پر کیا ہے؟ ٹاپک ہم یہ دیکھنا چاہ رہے ہیں کہ دیکھیں، میں اس کو یوں شروع کروں گا کہ اگر آپ انٹرنیٹ پہ ریسرچ کریں، یوٹیوب پہ جائیں خاص طور پر، تو آپ کو چند سالوں سے بہت سارے ٹاپکس اینڈ ویڈیوز آپ کو اس طرح سے ملیں گی کہ جو امیر المؤمنین علی ابن ابی طالب علیہ السلام کے حوالے سے، ان کی امامت کے بارے میں، ان کی خلافت کے بارے میں، ان کا خلیفہ بلا فصل ہونا نہ ہونا، ان موضوعات کے بارے میں آپ کو بہت ساری ویڈیوز ملیں گی اہل سنت کے علماء کی جانب سے، کہ ہم ان کو اپنا سلام بھی پیش کرتے ہیں ماشاءاللہ سے، بہت ہی سخت کوش اور محنت والے علماء ہیں. انشاءاللہ میں بعض کا نام بھی لوں گا جن کی خصوصاً میں واقعاً سراہتا بھی ہوں اور جن کو میں خود بھی پسند کرتا ہوں. اسی طرح مثلاً آپ دیکھیں خود غدیر خم کے حوالے سے، اور اس میں جو نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے خطبہ بیان فرمایا، نہ کہ حدیث، خطبہ بیان فرمایا، اس کے بارے میں بھی بہت ساری ویڈیوز موجود ہیں. اور یعنی بہت ایک اچھا سا علمی ماحول ایک شروع ہو چکا ہے، جو مجھے خود چند سالوں سے یوٹیوب پر نظر آیا. اور آپ دیکھیں خصوصاً اگر میں نام لینا چاہوں، وہ ہیں خود انجینئر محمد علی مرزا، جو کہ واقعاً مجھے خود ان کی گفتگو بہت ہی پسند ہے. اور سب سے اچھی بات جو مجھے ان کی گفتگو کے اندر اور ان کی ویڈیوز کے اندر لگتی ہے، وہ یہ کہ وہ ہر بات کو سورس کے ساتھ، منبع کے ساتھ، ریفرنس کے ساتھ لے کے آتے ہیں. نہ فقط ریفرنس کے ساتھ، نہ یہ کہ وہ فقط پیج نمبر، جلد نمبر، والیوم نمبر بیان کرتے ہیں اور کتاب کا نام لیتے، نہیں، وہ باقاعدہ حدیث نمبر کے ساتھ اور اس حدیث کا ٹیکسٹ سکرین پر لے کر آتے ہیں. اور ماشاءاللہ ان کی ایڈیٹنگ ٹیم بھی بہت ہی ہارڈ ورکنگ ہے، اور ایسا ہی ہونا چاہیے، واقعاً ایسا ہونا چاہیے. باقی شاید اہل سنت کے علماء میں سے مجھے نظر نہیں ہے، شاید مجھے، میں نے سرچ نہیں کیا، لیکن جو یوٹیوب نے جن کو سب سے زیادہ پروموٹ کیا وہ خود انجینئر مرزا صاحب ہیں، کہ ہم ان کو اپنا سلام بھی پیش کرتے ہیں اگر اس حقیر کی بات وہ سن رہے ہیں. البتہ وہ تو بہت ہی سینئر ہیں اور میں ایک چھوٹا سا طالب علم ہوں. میں ان سے ریکویسٹ کروں گا کہ میری ویڈیوز کو نہ دیکھیں، ان کا ٹائم ضائع ہوگا بالآخر. اب وہ ہیں مثلاً اور بھی علماء ہیں جو امیر المؤمنین امام علی علیہ السلام کے حوالے سے اور دیگر جو موضوعات ہیں جو شیعہ سنی اختلافی موضوعات کے ذیل میں جو ٹاپکس اینڈ سب ٹاپکس آتے ہیں، خصوصاً انجینئر مرزا ہیں اور دیگر ایسے اہل سنت کے علماء ہیں جو ان موضوعات کے اوپر بات کرتے ہیں، لیکن جو علمی ریفرنسز لے کر آتے ہیں وہ خود انجینئر صاحب ہیں. اگر کوئی اور بھی ہے تو مجھے آپ کم از کم بتا دیں کمنٹ باکس پہ، تاکہ وہ بھی میں دیکھ سکوں. تو ہم نے یہ سوچا کہ ایام شہادت امیر المؤمنین علیہ السلام کی مناسبت سے ہم بھی بالآخر کچھ مطالب ان موضوعات کے بارے میں بات کریں، امامت امیر المومنین کے حوالے سے اور اس جیسے جو شیعہ سنی اختلافی موضوعات ہیں. کیونکہ الحمدللہ خدا کا لاکھ لاکھ شکر ہے کہ خود یوٹیوب کی وجہ سے، یوٹیوب کے اس پلیٹ فارم کی وجہ سے وہ ایک علمی ماحول بنا ہوا ہے، ایک کریٹ ہو چکا ہے. یعنی اختلافی باتیں ہوتی ہیں، رسپیکٹ کے ساتھ ہوتی ہیں. ظاہر سی بات ہے ہر مذہب کے اندر، خصوصاً اسلام کے اندر آپ دیکھیں تو بہت سارے پارٹیشنز بن چکے ہیں اور بہت سارے فرقے موجود ہیں. لیکن بات کیا ہے اصل میں، طریقہ کیا ہونا چاہیے؟ اور تاریخ میں بھی یہ طریقہ کار موجود رہا ہے اور آج بھی یہ طریقہ موجود ہونا چاہیے. علمی اختلاف ہونا چاہیے، اس میں کوئی شک نہیں ہے، اور بیان بھی ہونا چاہیے. مثلاً اگر شیعہ حضرات کے پاس کوئی موقف ہے تو وہ اپنا موقف بیان کریں، جو ان کو حقیقت لگتی ہے تو وہ اس حقیقت کو بیان کریں بغیر توہین کے. اگر اہل سنت کے علماء کا کوئی خاص موقف ہے کسی خاص موضوع سے ریلیٹڈ تو وہ بیان کریں صحیح، لیکن بغیر توہین کے. اور الحمدللہ خدا کا شکر ہے کہ اگرچہ توہین والا ماحول بہت ہی لمیٹڈ لیول پہ پایا جاتا ہے، لیکن اکثر جو علماء ایک دوسرے کے ان اختلافی موضوعات کے بارے میں بات کرتے ہیں وہ ایک رسپیکٹفلی رسپیکٹڈ ماحول میں بات کرتے ہیں. یہ خدا کا شکر ہے. ابھی آپ دیکھیں مثلاً رمضان ٹرانسمیشن میں میں خود بول ٹی وی کا جو افطار ٹرانسمیشن تھا، جس میں بعض سنی علماء اور شیعہ علماء دونوں کو بلایا گیا، اور ہر افطار اور سحر ٹرانسمیشن پہ بلایا جاتا ہے، تو اس میں الحمدللہ ایک رسپیکٹ کا ماحول پایا جاتا ہے. اگرچہ بعض اوقات کوشش کی جاتی ہے بعض کی طرف سے کہ نہیں، اس کو ہم رسپیکٹ فل ماحول سے ڈس رسپیکٹ کے ماحول میں اس کو تبدیل کر دیں، لیکن الحمدللہ اکثر ایسا نہیں ہوتا ہے. تو ہم نے بھی یہی سوچا کہ ایک رسپیکٹڈ ماحول کے اندر اور اس عزت کے ماحول میں ہم جو ہمیں حقیقت لگتی ہے ہم اس کو بیان کریں. اور البتہ یہ کوئی یہ نہ سمجھے کہ یہ پہلی دفعہ ہو رہا ہے. اگرچہ اردو سپیکنگ کے ماحول میں، پاکستان اور ہندوستان کے ماحول میں، اگر خصوصاً پاکستان کو دیکھیں تو آپ دیکھیں شاید جو میری ریسرچ ہے، میں نے البتہ زیادہ ریسرچ نہیں کی ہے، لیکن وہ جو مجھے لگتا ہے کہ فرسٹ ٹائم جس شخصیت نے اس علمی ماحول کا آغاز کیا ہے اور ریفرنسز کے ساتھ، ریفرنسز کو اسکرین پر لا کر، ٹیکسٹ عربک اینڈ اردو ٹیکسٹ کو سامنے لا کر، کتاب کے جو فرنٹ پیجز ہیں، کور پیجز ہیں، اس کو سامنے لا کر جس شخصیت نے شاید آغاز کیا، وہ خود انجینئر مرزا صاحب ہیں، کہ ہم ان کا بھی شکریہ ادا کرتے ہیں. البتہ کلی طور پر دیکھیں اسلامی ماحول کے اندر، تمام اسلامی ممالک کے اندر دیکھیں، اور اگر میں تشیع کی بات کروں، اہل شیعہ کے ماحول کی بات کروں، کہ خود حوزہ علمیہ قم یعنی شہر مقدس قم میں یہ کام 10-15 سالوں سے ہو رہا ہے، یا شاید اس سے بھی پہلے. کہ خود اگر آپ دیکھیں، اگر نام بھی پوچھنا چاہیں تو میں بتا دیتا ہوں، خود آیت اللہ مکارم شیرازی حافظہ اللہ کے تحت جو ٹی وی چینل چل رہا ہے شبکہ ولایت، ولایت ٹی وی کے نام سے، جو کہ انٹرنیشنل اس سیٹلائٹ پہ بھی آتا ہے، تو یہ تقریباً 10-12-15 سال سے یہ چینل چل رہا ہے اور شیعہ سنی اختلافی موضوعات کو بہت ہی رسپیکٹڈ ماحول میں اور ریفرنسز کے ساتھ ٹی وی اسکرین پر لا کر جو ہے وہ بہترین یہاں پر ماحول کے اندر شیعہ سنی آپس میں مناظرے بھی کرتے ہیں، البتہ فارسی کے اندر، اور بہت ہی یعنی رسپیکٹ فل ماحول میں یہ کام ہو رہا ہے. تو اسلامی دنیا میں اوبویسلی شہر مقدس قم میں یہ اس کا سابقہ ہے. البتہ پاکستان کے ماحول میں آپ دیکھیں تو آئی گیس چند سالوں سے یہ شروع ہوا ہے، اور یہ اللہ کا شکر ادا کرنا چاہیے اس حوالے سے. تو ہم نے یہی سوچا کہ کچھ موضوعات کو سیزنلی جو ہے، یعنی اوکیشنز، مناسبتوں کے اعتبار سے کچھ ایسے اختلافی موضوعات کو ہم پیش کریں سند کے ساتھ، ریفرنسز کے ساتھ، اور شیعہ منابع، سنی سورسز کے ساتھ اس کو انشاءاللہ آپ کے سامنے پیش کریں گے. اب ان ایام شہادت امیر المومنین کے حوالے سے جو موضوع جو ذہن میں آیا وہ یہ کہ जो इंजीनियर मिर्ज़ा साहब ने भी और बाद शायद मुमकिन दीगर उलमा ने भी इस बारे में बात की है, वो ये कि अमीर अल मोमिनीन अली अलैहिस्सलाम की विलायत का जो ऐलान हुआ सही जिलहज के महीने में गदीर कुम के उस लोकेशन पर, वो अमीर अल मोमिनीन को दर हकीकत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपना जानशीन चुना, अपना वली चुना। लेकिन किस एतबार से चुना? मसलन खुद इंजीनियर साहब कहते हैं जिगरी यार के एतबार से चुना, यानी जो मन कुन तो मौला हूँ फहाजा अली मौला, सही है ना। तो यहाँ पर मौला को जो मतलब अहले सुन्नत हजरात जो बयान करते हैं वो जिगरी यार के माना में महबूब और मोहब्बत के उन्वान से हैं। लेकिन हमारा एतिकाद ऐसा नहीं है, शिया का एतिकाद ऐसा नहीं है। शिया का एतिकाद इंशाल्लाह इसके बारे में कभी बात करेंगे कि वली का क्या मतलब है, रेफरेंसेस के साथ आपकी खिदमत में अगर खुदा ने चाहा तो हम इसको बयान करेंगे कि वली का मतलब मोहब्बत नहीं है यहाँ पर। अगरचे वली का एक माना मोहब्बत है, लेकिन वली का माना जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस मौके पर किया वो बेउनवान हाकिम है। यानी अमीर अल मोमिनीन जब जानशीनी उनकी ऐलान हुई तो बेउनवान हाकिम ऐलान हुई, यानी अब मैं रसूल खुदा जाने वाला हूँ दुनिया से, मेरे बाद जिसको हुकूमत का हक है वो अली इब्न अबी तालिब को हक के हुकूमत हासिल है। इसके बारे में हम कभी किसी और फुर्सत में बात करेंगे। अब यहाँ पर इंजीनियर साहब ने, मैंने उनकी एक वीडियो देखी थी कुछ टाइम पहले, तो मैंने सोचा उसी वीडियो के जवाब में ही इस वीडियो को बनाया जाए। उन्होंने ये कहा कि अब मेरे पास वो उनकी जो वीडियो का जो टाइटल है, अब मैंने क्योंकि YouTube से वो डाउनलोड की थी तो वो एग्जैक्ट टाइटल नहीं है, लेकिन बहुत पुरानी है उनकी वीडियो, शायद 8-9 साल पुराना उनका वो क्लिप है, जिसमें उन्होंने ये फरमाया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ना हज़रत अबू बकर को अपना जानशीन चुना और ना ही अली इब्ने अबी तालिब को अपना जानशीन चुना, बल्कि उन्होंने फ़कत कुरान को बेउनवान खलीफा रूहानी के उनवान से अपना जानशीन चुना, और गदीर कुम में जो ऐलान किया वो अली इब्ने अबी तालिब यानी हज़रत अली को भी उनवाने फ़कत मुहिब के उनवान से अपना जानशीन चुना। या और अहलुल बैत को मसलन उन्होंने ये भी कहा कोट करते हुए हदीसे गदीर, उनके बकौल हदीसे गदीर, जबकि हम कहते नहीं वो हदीसे गदीर नहीं है बल्कि खुतबाए गदीर है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा खुतबा बयान किया है, और खुतबा तो जाहिर सी बात है आप सब जानते हैं 5 मिनट का तो कोई खुतबा नहीं होता, खुतबा कम से कम 20 मिनट 30 मिनट का खुतबा होता है, और ये रेफरेंसेस के साथ मौजूद है, ये पूरा खुतबा मौजूद है कि इंशाल्लाह अगर खुदा ने चाह के खुद इसी साल रोज़े गदीर के मौके पे 2 या 3 महीने बाद आपकी खिदमत में उस खुतबे के रेफरेंसेस और वो पूरा मतन खुतबा टेक्स्ट उसका आपके सामने बयान करेंगे। लेकिन अब यहाँ पर हम इस अपने शिया एतिकाद को लेते हुए चलते हैं आके कि क्या है कि नबी अकरम सल्लल्लाहु अलैहि वआलिहि वसल्लम ने अमीर अल मोमिनीन इमाम अली इब्न अबी तालिब अलैहिस्सलाम को बेउनवान हाकिम अपना जानशीन चुना, बेउनवान खलीफा अपना जानशीन चुना बेहुक्म इलाही। अब क्या दलील है हमारे पास? एक बहुत ही अहम दलील, खुद अब यहाँ पर खुद इंजीनियर साहब ने कहा कि कोई उन्होंने चैलेंज किया कि उन्होंने सबसे पहले अहले सुन्नत को चैलेंज किया कि मैं अहले सुन्नत के तमाम उलमा को चैलेंज करता हूँ कि कोई ये दलील लेकर आया कि नबी अकरम ने सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अबू बकर को अपना जानशीन बेउनवान खलीफा इलाही चुना, और उन्होंने साथ साथ अहले शिया हजरात अहले शिया उलमा को भी चैलेंज किया कि कोई एक हदीस अनएम्बिगुअस, उनके बकौल अनएम्बिगुअस हदीस बगैर इबहाम के कोई हदीस आप लेकर आए शिया किताबों से जिसमें डायरेक्टली खलीफा यानी अमीरुल मोमिनीन को बेउनवान खलीफा और हाकिम चुना गया हो। तो यहाँ पर जो दलील हम यहाँ पर पेश करना चाहते हैं, अलबत्ता जाहिर सी बात है जब एक शुबहा छोड़ा जाता है एक माशरे के अंदर तो होना ये चाहिए कि उसका जवाब दिया जाए। अब अहले शिया उलमा, अब मैं तो एक तालिब इल्म हूँ छोटा सा, तमाम उलमा की रिस्पेक्ट करते हुए मैं ये बात कर रहा हूँ, वो ये कि बिलाखिर हर एक के अंदर नकायस होते हैं, कोई मासूम तो नहीं है बिलाखिर, अम्बिया और अहलुल बैत और यानी अइमा खुदा अलैहिस्सलाम के अलावा। अहले शिया उलमा अल्हम्दुलिल्लाह अगर आप यूट्यूब पे जाएं तो उन्होंने भी जवाब दिए हैं, लेकिन जिस अंदाज में, जिस प्रोफेशनल वे से जवाब देना चाहिए, अब वो भी हवाले लेके आते हैं, हमारे अहले शिया उलमा भी हवाले लेके आते हैं सब कुछ, लेकिन वो जो मैंने देखा है वो प्रोफेशनल तरीका नहीं है। प्रोफेशनल तरीका ये कि भाई आप बाकायदा वो टेक्स्ट सामने लेकर आएँ और रावियों के बारे में बात करें और बाकायदा इल्मी गुफ्तगू हो। बिलाखिर यहाँ पर हम इल्मी गुफ्तगू करना चाह रहे हैं, और मैं अपने शिया ब्रदर्स एंड सिस्टर्स से तकाजा करूँगा कि इस माहौल में अपने आप को एडजस्ट करें, अपने आप को इल्मी लेक्चर्स एंड स्पीचेस की तरफ अपने आप को एडजस्ट करें, ना फकत फकत वाह वाह वाली मजालिस और उनकी तरफ। वो अपनी जगह इम्पॉर्टेंट है, इसमें कोई शक नहीं है, लेकिन खिताबत अपनी जगह इम्पॉर्टेंट है, इसमें कोई शक नहीं है, लेकिन बिलाखिर आपको चाहिए कि अपने अकायद को आप डिफेंड करें। अब अपने अकायद को जब इंसान डिफेंड करता है तो बिलाखिर यहाँ पर खतीबाना अंदाज छोड़ना पड़ता है और इल्मी गुफ्तगू यहाँ पर करनी पड़ती है, इल्मी अंदाज अपनाना पड़ता है। तो मैं अपने शिया ब्रदर्स एंड सिस्टर्स, अपने यूथ्स, नौजवान और जवान ब्रदर्स एंड सिस्टर्स को कहूँगा कि इन इल्मी स्टाइल ऑफ लेक्चर्स की तरफ तवज्जो करें, वरना आप पीछे रह जाएंगे बिलाखिर। अच्छा, अब क्या टॉपिक है, अब यहाँ पर हम क्या दलील पेश करेंगे? देखें, सबसे शायद, मैं नहीं कहूँगा कि अब यहाँ पर कौन सी हदीस में ये जिक्र किया गया है कि नबी अकरम ने अमीर अल मोमिनीन को बेउनवान हाकिम चुना, नहीं, मैं ऐसी कोई हदीस नहीं लाने वाला हूँ आपके सामने। मैं आपके सामने खुद अली इब्न अबी तालिब, हज़रत इमाम अली अलैहिस्सलाम की ज़बानी वो दलीलें लेकर आता हूँ कि खुद इमाम अली अलैहिस्सलाम ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रहलत के फौरन बाद मुख्तलिफ मवाके, मुख्तलिफ ओकेजन्स और मुख्तलिफ मुनासिबतों से खुद अमीर अल मोमिनीन ने अपनी विलायत के हवाले से एहतजाज किया है, एहतजाजी बयानात पेश किए हैं, जिसको आज हम कहते हैं ना प्रोटेस्ट। खुद अमीर अल मोमिनीन ने हज़रत अबू बकर की खिलाफत के दौरान, हज़रत उस्मान की खिलाफत के दौरान, और अगर आप हैरान होंगे शायद अगर आप ये सुनेंगे कि खुद ऐन रहलत के मौके पर जब नबी अकरम को गुस्ल दिया जा रहा था, उस वक्त भी अमीर अल मोमिनीन को जब पता चला कि सकीफा में क्या हो रहा है और जब उनको हज़रत सलमान ने खबर दी, तो वहाँ पर भी अमीर अल मोमिनीन ने अपना एहतजाजी बयान फरमाया, पेश किया। इंशाल्लाह वो सब आपके सामने पेश करेंगे। मैं आपके सामने यहाँ पर तरतीब के साथ इंशाल्लाह आपके सामने लेकर आता हूँ। अब यहाँ पर दो किस्म के रेफरेंसेस हैं, एक शिया किताबों से, अहले तशय्यों की किताबों से, अहादीस की किताबों से। आज का जो लेक्चर होगा ये आप इसको पार्ट वन समझें, और आज के लेक्चर में इंशाल्लाह, आज के सेशन में हम क्या करेंगे, तशय्यों की किताबों से, यानी खुद अहले शिया की किताबों से ये एहतजाजी बयानात लेकर आएंगे। और इंशाल्लाह अगले सेशन में, पार्ट टू ऑफ द सेशन में हम क्या करेंगे कि खुद अहले सुन्नत के मनाबे से, अहले सुन्नत के रेफरेंसेस से हम इंशाल्लाह ये बाज़ एहतजाजी बयानात अमीर अल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलाम के लेकर आएंगे। लेकिन असल बात यही होती है, असल तरीक़ाकार यही होता है कि इंसान आए अपने, यानी जो मुखालिफ इल्म, अब मुखालिफ से मुराद यहाँ पर कोई लड़ाई वाला मुखालिफ नहीं है, इल्मी इख्तलाफ की बात हो रही है। अब जाहिर सी बात है, जब सामने वाला जो इख्तलाफ कर रहा है हमसे, तो हमारा काम ये होता है कि हम क्या करें, उन्हीं की किताबों से जो है वो जवाब दें। उनको भी यही चाहिए, मतलब अगर अहले सुन्नत अहले तशय्यों के खिलाफ कोई इल्मी इख्तलाफ रखते हैं तो इल्मी शुबहात का जवाब उनका भी यही काम है कि वो हमारी किताब से ही लेकर आए। कि मुझे ऐसा फील होता है कि इंजीनियर मिर्ज़ा साहब ने शायद अहले तशय्यों की अहादीस की किताबों का मुकम्मल शायद मुतालिया नहीं किया है, वरना वो ये चैलेंज पेश ना करते। अब अमीर अल मोमिनीन अली अलैहिस्सलाम ने जो एहतजाजी बयानात दिए, सबसे अब उसको मैं ज़मानी एतबार से, टाइम पीरियड के एतबार से वो तरतीब लेके आता हूँ, और आप इसको ख़ुद मुलाहिज़ा करें। मैं इंशाल्लाह एडिटिंग के मौके पे ये स्क्रीन पे इंशाल्लाह सारी टेक्स्ट और रेफरेंसेस आपके सामने आ जाएंगे। सबसे पहला ज़माना, सबसे पहला टाइम पीरियड जिसमें अमीर अल मोमिनीन इमाम अली इब्न अबी तालिब अलैहिस्सलाम ने अपनी उस एहतजाज को पेश किया और उसमें फरमाया उन्होंने कि भाई गदीर खुम में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद मुझे नस्ब किया है, खुद मुझे मंसूब किया है विलायत के लिए। अब यहाँ पर देखें क्या मौका है। अब ये रिवायत जो मैं आपके सामने पेश करने वाला हूँ, ये हदीस, ये उसूल काफ़ी जो कि शिया की अहादीस से अहादीस के जो कुतुब हैं वो कुतुब अरबा हैं, चार अहम अहादीस की किताबें शिया के अंदर, उसमें से सबसे टॉप पर जो किताब है वो उसूल काफ़ी है, अल काफ़ी है, जो कि तीन हिस्सों में डिवाइडेड है, उसूल व फुरू और रोज़तुल काफ़ी। उसूल काफ़ी के अंदर जिल्द नंबर एक सफ़ा नंबर 343 एंड 344, अलबत्ता ये जो पब्लिकेशन है ये खुद यहाँ की दारुल इस्लामिया है, ये उसमें से मैं बयान कर रहा हूँ। इसमें जिल्द नंबर जो, हाँ एक मिनट मैं इसको चेक कर लूँ, ओके जिल्द नंबर 8 सफ़ा नंबर 344, इसमें आप देखें जो रिवायत नकल की है अली इब्ने इब्राहिम ने अपने वालिद से और उन्होंने उन्होंने हम्माद इब्ने ईसा से, मैं फ़िलहाल ये रावियों का और रिजालियों का फ़िलहाल मैं चैप्टर यहाँ पर छोड़ता हूँ, पहले हदीस पे आते हैं कि यहाँ पर जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रहलत होती है और अमीर अल मोमिनीन इमाम अली अलैहिस्सलाम उस तदफीन और तगसील के उस अहकाम को बजा ला रहे हैं, तो यहाँ पर आप देखें एक तरफ से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के गुस्ल और तदफीन का प्रोसेस हो रहा है और दूसरी तरफ से वहाँ पर सकीफा के अंदर मीटिंग हो रही है। तो जब वो मीटिंग चल रही है तो यहाँ पर हज़रत सलमान आते हैं और ये फरमाते हैं कि फ़अतैतु तो अलियन, मैं आया अली अलैहिस्सलाम के पास, फ़अतैतु तो अलियन अलैहिस्सलाम वहुआ युगस्सिलु रसूलल्लाहि सल्लल्लाहु अलैहि वसल्लम, इस हाल में कि वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को गुस्ल दे रहे थे, वह आली फ़अखबरतुहु बिमा सनअ अन्नास, तो मैंने उनको खबर दी कि लोग वहाँ पर क्या अंजाम दे रहे हैं। फिर उन्होंने पूरा मुफस्सल हदीस है, मुफस्सल ये हदीस है। उसके बाद थोड़ा अगले पेज में आता तो यहाँ पर अमीर मोमिनीन अलैहिस्सलाम ने मुख्तलिफ सवालात किए हज़रत सलमान से, और फिर इस पेज में अगले पेज में 344 में अमीर मोमिनीन का ये एहतजाजी पहला एहतजाजी बयान, जब नबी अकरम की तदफीन और गुसल का जो है वो प्रोसेस हो रहा है, मराहिल और मरासिम अंजाम पा रहे हैं, अमीर मोमिनीन फरमाते हैं कि शहीदू नस्ब रसूलिल्लाही सल्लल्लाहु अलैहि रसूलिल्लाही इया लिन्नास बिगदीर खुम, सही है, हाँ सल्लल्लाहु अलैहि वाली इया लिन्नास बिगदीर खुम बिअम्रिल्लाही अज़्ज़ वजल, ये सारे लोग यानी अमीर मोमिनीन का इशारा कहाँ पर है, उन लोगों की तरफ है, खुसूसन उन लोगों की तरफ जो सकीफा में मशगूल है मीटिंग के अंदर, ये सब शाहिद है, शाहिदू के पैगंबर ने मुझे नस्ब किया है लोगों के लिए। खूब यहां पर अमीरुल मोमिनीन क्या फरमा रहे हैं, नस्ब किया है, मंसूब किया है। अब ये आया इबारत अमीरुल मोमिनीन की जचती है उस बात से कि जो बाज़ अहले सुन्नत के उलमा फरमाते हैं कि फकत और फकत नबी अकरम ने बेउनवान मोहब्बत जिगरी यार के उनवान से जो है वो अमीर मोमिनीन को अपना जानशीन चुना, जबकि यहाँ पर अमीर मोमिनीन की ताबीर किया है शहीदु नस्ब रसूलल्लाह, रसूल खुदा ने मुझे नस्ब किया है, मंसूब किया है, खूब कहाँ पर, गदीर कुम में बेअम्रिल्लाह अज़्ज़ वजल, खुदा के अमर से, खुदा के हुक्म से। फिर आगे देखे क्या फरमाते हैं इमाम अली अलैहिस्सलाम, फअखबरहुम अन्नी औला बिहिम मिन अन्फुसिहिम, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को खबर दी कि मैं तुम सब के ऊपर औला हूँ तुम्हारी अपनी जान से ज़्यादा, यानी जिस कदर, यानी अगर लोगों का अपनी जान की निस्बत क्या हक है, मैं उससे ज़्यादा लोगों की जान के ऊपर उनके ऊपर हक रखता हूँ, मैं औला हूँ। फिर क्या फरमाते हैं कि अन्नबियो औला, देखें वो आयत भी है ना, वो आयत भी है अगर आप कुरान के अंदर देखें कि अन्नबी औला बिल मुमिनीना मिन अनफुसिहिम, ये औला क्या है, جو قرآن میں بھی آیا ہے، اور دوسری طرف سے نبی کریم صلی اللہ علیہ وآلہ وسلم غدیر کے میدان میں فرمانے کے انی اولا بہم. یہ اولا کیا ہے؟ یہ اولا یعنی ولایت مطلقہ، ولایت تامہ، یعنی میں رسول خدا، مجھے لوگوں کے اوپر، تمام مخلوقات کے اوپر کیا ہے؟ ولایت تام حاصل ہے. اب یہ ولایت تام کیا محبت ہے؟ اچھا آگے دیکھیں، یہ آیت کیا تھی؟ سورہ احزاب آیت نمبر 33 میں. اچھا اس کے بعد نبی کریم امام علی کیا فرماتے ہیں کہ فاخبرهم انی اولی بهم من انفسهم وامرهم ان یبلغ الشاهد الغائب. الغائب، نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے دستور دیا کہ تمام حاضرین جو اس میدان غدیر کے اندر حاضر ہیں وہ کیا کریں؟ غائبین کو خبر پہنچائے کہ یہاں پر کیا اہم ماجرا، تاریخی جو ہے ماجرا پیش آ رہا ہے. اور اس کے بعد امیر المومنین فرماتے ہیں قد اعلموا امامهم ومفزعهم بعد نبی بعد نبیهم. سب سمجھ گئے اس غدیر کے اس جانشینی، یعنی امام علی فرماتے ہیں کہ میرے جانشینی کے اعلان کے بعد سب سمجھ گئے کہ ان کا امام اور ان کی پناہ گاہ پیغمبر کے بعد کون ہے. قد اعلموا، سب جان گئے کہ ان کا امام کون ہے. بعد نبی یہ ہیں، وہ میں ہوں علی. بس امام، دیکھ خود امیر المومنین کے جملے آپ دیکھیں کیا ہے، احتجاجی جملے. خود امیر المومنین نے یہاں پر کیا فرمایا؟ امام ہوں، کہ نبی کے بعد ان کا امام کون ہے سب جان گئے. اب دیکھیں یہ حدیث اصول کافی کے اندر یہ آپ کے سامنے پیش کی. البتہ ممکن ہے یہاں پر آپ کوئی کہے کہ بھائی آپ یہ حدیث تو ممکن ہے ضعیف ہو. نہیں آغا صاحب، یہ حدیث ضعیف نہیں ہے. اگر آپ اس حدیث کی سند کو بھی دیکھیں نا، جو آپ اسکرین پہ بھی دیکھ سکتے ہیں، تو اگر میں بعض راویوں کی بات کروں، مثلا کہاں چلا گیا، میں ابھی یہاں پر لے کے آتا ہوں. مثلا سب سے پہلے راوی ہیں وہ کون ہیں اس حدیث کے اندر؟ خود علی ابن ابراہیم ہے، کہ جو ہمارے اصول محدثین، ہمارے علم رجال کے مبانی کے مطابق ثقہ ہیں. اور خود علی ابن ابراہیم کے جو والد ہیں وہ بھی ثقہ ہیں. حماد ابن عیسیٰ اور دیگر جتنے بھی آگے آ رہے ہیں وہ ثقہ ہیں. اور یہ حدیث کہاں پہنچتی ہے؟ قال سمعت سلمان الفارسی، کہ خود سلمان فارسی جو ہیں رضی اللہ عنہ یہ حدیث نقل کرتے ہیں اور خود اپنا ماجرا بیان کرتے ہیں کہ میں نے یہ خبر دی. اب یہ ایک حدیث ہو گئی. اب یہ کب تھا؟ کب، یہ کون سا ٹائم پیریڈ تھا؟ خود نبی اکرم کی رحلت کے دن، تدفین اور غسل کے موقع پر. اب اس کے بعد عجیب ہے، آپ حیران ہوں گے، اس کے 7 دن بعد، اب اس موقع کے 7 دن بعد امیر المومنین علیہ السلام پھر احتجاج کرتے ہیں. کون ہے یہ روایت نقل کرنے والا؟ خود، اب دیکھیں یہ بھی حدیث، یہ حدیث بھی اصول کافی کے اندر جلد نمبر 8 کے اندر آپ دیکھیں، خطبۃ لامیر المومنین علیہ السلام وہی خطبۃ الوسیلہ، اصول کافی جلد نمبر 8 صفحہ نمبر 18 میں آپ دیکھیں کہ یہ حدیث آئی ہے کہ ان امیر المؤمنین علیہ السلام خطب الناس بالمدینہ بعد 7 ایام. 7 دنوں بعد، کون سے 7 دنوں بعد؟ من وفات رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، رسول خدا کی وفات کے 7 دن بعد امیر المؤمنین مدینہ میں خطبہ بیان کرتے ہیں. اچھا یہ حدیث کون بیان کر رہا ہے؟ امام باقر علیہ السلام یہاں پر یہ حدیث بیان کر رہے ہیں. اب یہ مفصل، یعنی تقریباً 8-10 پیج کی یہ حدیث ہے. کہ اب جو اہم بات ہے یہاں پر امیر المؤمنین کے خطبے میں، وہ اس پیج میں ہے، پیج نمبر 27 میں. فخرج رسول اللہ صلی اللہ علیہ وآلہ الى حجۃ الوداع ثم صار الى غدیل القم. اب وہ پورا ماجرا امام بیان فرما رہے ہیں. فامر فاصلح له شبہ المنبر، انہوں نے منبر وغیرہ سب تشکیل دیا وہاں پر اور سب کچھ. اس کے بعد خطبہ بیان کرتے نبی اکرم، اور وہاں پر من کنت مولاہ فعلی مولاہ اللہم والی من والاہ وعادی من عاداہ بیان کرتے. پھر کیا فرماتے ہیں؟ فکانت علی ولایتی ولایت اللہ. فکانت بہت ہی اہم ہے، فکانت علی ولایتی ولایت اللہ. अब अगर इसको आप यहाँ पर मैं लेकर आऊँ इसको स्क्रीन पे, 1 मिनट, ओके, जो ग्रीन हाइलाइटेड टेक्स्ट है अब इसको देखें, फकानत अला वलायती, इमाम अलैहिस्सलाम फरमा रहे हैं, फकानत अला वलायती वलायतुल्लाह व अला अदावती अदावतुल्लाह। अब देखें क्या बयान हो रहा है यहाँ पर, इमाम खुद फरमा रहे हैं कि मेरी विलायत विलायत खुदा है, यानी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जो विलायत मिली थी वो खुदा की जानिब से मिली थी और उनको वो तमाम इख्तियारात हासिल थे। उसके बाद जब नबी अकरम ने गदीर खुम में वली यानी विलायत अली इब्न अबी तालिब का ऐलान किया तो उनको भी वही विलायत मिली जो नबी अकरम को विलायत मिली थी खुदा की जानिब से। मगर अगर आप दीगर अहादीस को की तरफ रुजू करें तो क्या फरमाते हैं कि यानी अली अलैहिस्सलाम वो जो हज़रत मूसा और हज़रत हारून अलैहिस्सलाम वाली जो हदीस है कि नबी अकरम ने कई दफ़ा वो हदीस फरमाई कि और उसके आखिर में फरमाया कि इल्ला कि मेरे बाद कोई नबी नहीं होगा, यानी अमीर अल मोमिनीन की विलायत विलायत खुदा है, लेकिन बिशर्त अलबत्ता वो नबी नहीं है। वह अला अदावती अदावत अल्लाह, मुझसे जो दुश्मनी करेगा वो उस खुदा से दुश्मनी करेगा। वह अनज़लल्लाहु अज़्ज़ व जल्ल फ़ी ज़ालिकल यौम, और उसी दिन खुदावंद मुतआल ने यह आयत नाजिल की, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रज़ीतु लकुम अल इस्लाम दीना। फकानत, फिर फरमाते फकानत वलायती कमाल दीन, अमीर मोमिनीन फरमाने मेरी विलायत कमाल दीन है। अब देखें ये अमीर मोमिनीन का एहतजाज कब है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वफात के 7 दिन बाद, इमाम बाकिर अलैहिस्सलाम ये हदीस कहाँ फर ये फरमाने, और ये हदीस उसूल काफ़ी के अंदर नकल हुई है। अच्छा, इसके बाद क्या देखते हैं, इसके बाद एक और अब कौन सा टाइम पीरियड आता है, हज़रत अबू बकर की खिलाफत के ज़माने में अमीर मोमिनीन ने कई दफ़ा एहतजाज किया, कई दफ़ा एहतजाज किया। अब उनमें से मैं एक या दो नमूने लेकर आता हूँ क्योंकि बिलाखिर मैं नहीं चाहता कि ये सेशंस दो दो घंटे के हो जाएं, बिलाखिर टाइम लिमिट है और शायद मैंने इस माइक की बैटरी भी कम है तो मुझे इसका भी मुलाहिजा करना होगा। अच्छा, अब हज़रत अबू बकर की खिलाफत के ज़माने में अगर आप देखें तो ये हदीस, अलबत्ता एक और पॉइंट मैंने जहन में आ गया कि जो इससे पहले जो हदीस आपके सामने पेश की थी वही 7 दिन बाद जो अमीर मोमिनी ने जो एहतजाज किया, इसमें आप देखें क्या फरमाया, फकानत अला वलायती वलायतुल्लाह, यहाँ पर अमीर मोमिनी मेयार क्राइटेरिया पेश कर रहे हैं यहाँ पर कि विलायत खुदा के तहत आना चाहते हो तो तुम मेरी विलायत के तहत आ जाओ, और अगर मेरी विलायत के सामने तुमने दुश्मनी की तो तुम खुदा के दुश्मन बन जाओगे। वाला अदावती अदावतुल्लाह, तो मैंने सोचा कि ये पॉइंट एक और ऐड किया जाए। अब यहाँ पर हज़रत अबू बकर के ज़माने में जो हदीस हमें मिलती है, देखें एहतजाज किताबुल एहतजाज मरहूम तबरिसी की रहमतुल्लाह अलैह, जो कि शिया की एक अहम किताब है, उसमें जिल्द नंबर 1 सफ़ा नंबर 183 में हमें ये इबारत मिलती है कि वो अभी आपके सामने स्क्रीन पे आ जाएगी। देखें यहाँ पर, 1 मिनट, हाँ, यहाँ पर अमीरुल मोमिनीन अलैहिस्सलाम मदीना के अंदर मस्जिद में हाजिर हुए और वहाँ पर ये फरमाया, खिलाफत का किसका टाइम है, हज़रत अबू बकर की खिलाफत का टाइम है, अमीरुल मोमिनीन यहाँ पर मस्जिद में हाजिर होते हैं और ये फरमाते हैं कि, हाँ कहाँ चला गया, 1 मिनट, फ़क़ाल लहू अमीर अलमोमिनीन, देखें फ़क़ाल लहू अमीर अलमोमिनीन अलैहिस्सलाम या माशिर अलमुहाजिरीन वन अनसार, अमीर अलमोमिनीन का खिताब है मुहाजिरीन और अनसार को, माशिर अलमुहाजिरीन वल अनसार, अल्लाह अल्लाह खुदा की कसम खा रहे हैं इमाम, अल्लाह अल्लाह ला तनसौ अहद नबीयकुम इलैकुम फी अमरी, आपको खुदा की कसम मैं दे रहा हूँ, खुदा रा वो अहद और वो पैमान जो पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अम्र इमामत के हवाले से जो तुम सबसे अहद लिया वो तुम फरामोश नहीं करो, सही है ना, क्या फरमा, ला तनसो, तुम फरामोश ना करो वो अहद, कौन सा अहद, अहद इमामत जो नबी अकरम ने तुमसे लिया। वला अलिम तो अन्ना रसूल अल्लाह तरक यौम गदीर खुम लिअहदिन हुज्जतन वला लिकाए मकाला, मैं गुमान नहीं करता, मैंने गुमान नहीं किया था कि गदीर के बाद भी कोई हुज्जत बाकी रहेगी तुम्हारे लिए या नहीं। अब गदीर के बाद क्या उज्र है? गदीर के बाद अब तुम्हें और कौन सी हुज्जत की जरूरत है यहां पर? अब इसके बाद क्या फरमाते हैं अमीर मोमिनीन? अब यहां पर जो अस्हाब सहाबाए कराम मौजूद थे उसमें आप देखें, कौला जैद इब्ने अरकम, देखें जैद इब्ने अरकम ये कहाँ चला गया बाल। अब जैद इब्ने अरकम की जबानी यहां पर एक बात है। हाँ, कौला जैद, देखें यहां पर जैद इब्ने अरकम ये फरमाते हैं कि मुशाहिदा ये हुआ कि 12 अफराद उसी वक्त अमीर मोमिनीन के इस खुतबे के बाद मस्जिद के अंदर शहादत देते कि हाँ हमने सुना था। फिर इसके बाद जैद फरमाते हैं कि फकतम तो शहादा, जैद फरमाते कि मैंने उस शहादत का कितमान किया, यानी मैंने शहादत नहीं दी उस दिन, यौम इज़न। तो उस मौके पर अली इब्न अबी तालिब, इमाम अली अलैहिस्सलाम ने बा उसी वक्त निफरीन की उन लोगों के लिए जिन्होंने शहादत नहीं दी, और नतीजे में क्या हुआ? जैद फरमाते फजहब बसरी, मैं उस निफरी ने अली के नतीजे में नाबीना हो गया। अलबत्त मुमकिन शायद मैंने कहीं पढ़ा था कि अब वो रेफरेंस में बस नहीं है कि बाद में शायद जैद की बीनाई वापस आ जाती, लेकिन यहाँ पर इस रिवायत के अंदर अमीर मोमिनीन यहाँ पर निफरीन करते हैं और जैद नाबीना हो जाते हैं। आप देखें ये अगर अभी आगे के मैं एहतजाजात अगर आपके सामने बयान ना करूं तो अभी आपको क्या यहाँ पर फीलिंग आती है कि ये अमीर मोमिनीन मस्जिद में आकर एहतजाज कर रहे हैं हज़रत अबू बकर की खिलाफत के दौरान, दो बार खुदा की कस्में खा रहे हैं और लोगों को कह रहे हैं, मुहाजिरीन और अंसार को कह रहे हैं कि तुम भूल गए वो अहद और पैमान जो नबी अकरम ने मेरी इमामत के हवाले से तुमसे लिया था। और फिर क्या फरमाते कि वाला आलिम तू, और मैंने गुमान नहीं किया था कि गदीर खुम के बाद भी अब कोई हुज्जत रह जाएगी। तो ये क्या फकत जिगरी यार के एतबार से, फकत मोहब्बत के एतबार से? यानी तुमने भुला दिया कि नबी अकरम ने फरमाया था कि अली से मोहब्बत करना, यानी ये बयान हो रहा है या नहीं? खिलाफत बयान हो रही है, खिलाफत बिला फसल अली बयान हो रही है यहाँ पर। इंसान थोड़ा सोचे तो सही कि अमीर मोमिनीन ऐसे ही एहतजाज, एक तरफ से अहले सुन्नत के उलमा और माशाल्लाह खुदा उनको हिफ्ज करे, अमीर मोमिनीन के इस कदर फजाइल बयान करते हैं और वाकियन सच्ची मोहब्बत करते हैं अमीर मोमिनीन से, लेकिन यहाँ पर जब बात आती है खिलाफत की तो और विलायत की, तो यहाँ पर विलायत का माना मोहब्बत करते हैं। अब इंजीनियर साहब को मैं यही कहूँगा कि आगा साहब आप कम से कम इन अहादीस का मुताला कर लें, और इन्हीं एहतजाजात को अगर आप देख लें तो यकीन हो जाता है इंसान को कि यहाँ पर फ़कत अब एक मोहब्बत के लिए और जिगरी यार के लिए फ़कत कोई इतना एहतजाज नहीं करता। बात इमामत की हो रही है, वो इमामत जो बेइज़्न इलाही बेइज़्न खुदावंद सुबहान अमीरुल मोमिनीन को मिली। ये कोई विलायत और इमामत अमीरुल मोमिनीन को मिलना विरासती नहीं है, इलाही है, इलाही मंसूब है, ये इलाही नस्ब है। ये चूंकि इलाही नस्ब है, दूसरी तरफ से इमाम अली इमाम है, लोगों की हिदायत के लिए भेजे गए हैं, लोगों की हिदायत के लिए हरीस हैं, जिस तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए कुरान में आए कि हरीसुन अलैकुम, सही है ना? तो अमीर मोमिनीन भी यहाँ पर लोगों की हिदायत के हरीस हैं, नहीं चाहते कि लोग गुमराह हो जाएं, इस वजह से एहतजाज करें। यहाँ पर माज़ल्ला अमीर मोमिनीन अली अलैहिस्सलाम नऊज़ुबिल्लाह कुदरत तलब तो नहीं है यहाँ पर कि उस कुदरत को हासिल करने के लिए इतना एहतजाज करें, नहीं, अमर इमामत है। चूंकि अमर इमामत गस्प हो चुका है तो यहाँ पर अमीरुल मोमिनीन उस गस्प पे मनसब इलाही की वजह से यहाँ पर एहतजाज करें, ना अपनी ज़ात के लिए माज़ल्ला, ना अपनी पर्सनैलिटी और शख्सियत के लिए। अब अगर एक और एहतजाज आप देखना चाहते हैं, अब मैंने कहा ना एक या दो रिवायतें नहीं, यहाँ पर बहुत सारी रिवायतें और अहादीस मैं आपके सामने यहाँ पर फकत तकरीबन 8 से 9 रिवायतें लेकर आया हूँ, ज़्यादा नहीं लाया हूँ, वरना बहुत ज़्यादा शिया किताबों में ये एहतजाजात मौजूद हैं। अब हम आते हैं, इससे पहले कि टाइम ज़्यादा हो जाए, हज़रत उस्मान की खिलाफत के ज़माने में आप देखें अमीर अल मोमिनीन का एहतजाज, वो मैं आपके सामने पेश करना चाहता हूँ। देखें, हज़रत उस्मान की खिलाफत का ज़माना है और अमीर अल मोमिनीन अली अलैहिस्सलाम यहाँ पर मस्जिद में आते हैं, और आप देखें अजीब बात यह है कि मस्जिद के अंदर 200 अफराद मौजूद हैं, 200 अफराद मौजूद हैं। इन 200 अफराद के सामने अमीर मोमिनीन एहतजाज करते हुए खुतबा फरमाते हैं, और यहाँ पर एक अहम बात क्या फरमाते हैं, फनसबनी, हाँ बाले, फनसबनी लिन्नास बेगदीरकुम, मुझे नस्ब किया गया लोगों के लिए, बेगदीरिन बेगदीरकुम, गदीर खुम के मैदान में उस मौके पर मुझे लोगों के लिए मंसूब किया गया। फिर मन कुंत अवला बिही मिन नफ्से फअली अवला बिही मिन नफ्से, अब आगे ये इबारत मिलती है। फिर उसी दिन गदीर खुम के मौके पर अलयौम अकमल तो लकुम दीन अकुम की आयत मुबारक नाजिल होती है, और फिर आप देखें फिर यहाँ पर अमीर मोमिनीन क्या फरमा रहे, फनासा बनी, मुझे नस्ब किया गया। आया मोहब्बत के लिए कोई नस्ब किया जाता है? सही है ना? अगर आप आज के ज़माने में, या ज़माने में आप देखें मसलन अगर इमरान खान साहब, प्राइम मिनिस्टर इमरान खान अगर किसी वज़ीर को पोस्ट देना चाहते हैं हुकूमत के अंदर, तो यहाँ पर क्या ताबीर इस्तेमाल होती, कौन सी टर्मिनोलॉजी इस्तेमाल होती, मंसूब की टर्मिनोलॉजी इस्तेमाल होती, यानी मैं इमरान खान मंसूब कर रहा हूँ मसलन फला वजीर को फला काम के लिए, ठीक है ना, मसलन कोविड को कंट्रोल करने के लिए मैं फला शख्स को मंसूब कर रहा हूँ। तो ये मंसूब की जो टर्मिनोलॉजी है ये मैनेजरियल अफेयर्स के लिए इस्तेमाल होती है, इदाराती अफेयर्स के लिए इस्तेमाल होती है, ना कि मोहब्बत और मसलन मैं अपने दोस्त को मंसूब करता हूँ खुदा की जानब से। आए नबी अकरम ये फरमा रहे हैं, इंशाल्लाह कभी हम गदीर के हवाले से जब मुफस्सल बात करेंगे तो आप देखेंगे कि गदीर, खुद गदीर का लोकेशन क्यों चुनाया गया, क्यों खुदा ने हुक्म दिया नबी अकरम को कि कहीं और नहीं जाना, मसलन जुहफा नहीं जाना, फला लोकेशन पर नहीं जाना, इसी गदीर खुम के मैदान में तपती हुई गर्मी के अंदर जो है ना तुम अली को यहाँ पर मेरे हुक्म से नस्ब करोगे यहाँ पर। खूब क्यों गदीर को चुना गया, क्यों इस गर्मा गर्म लोकेशन को चुना गया, इंशाल्लाह कभी इसके बारे में हम बात करेंगे। तो ये 200 लोगों के सामने हज़रत उस्मान की खिलाफत के अंदर मस्जिद नबी के अंदर 200 अफराद बैठे हुए हैं, और वहाँ पर अमीर मोमिनीन ने ये खुतबा बयान फरमाया जिसमें फनसा बनी लिन्नास बेगदीर खुम। अच्छा अब आप देखें इसके बाद क्या है, अब इसके बाद भी और कुछ है, बहुत कुछ है। इसके बाद आप देखें खुद अमीर मोमिनीन अलैहिस्सलाम ने अपनी खिलाफत के दौरान, जब सिफीन के मौके पे, जब इमाम अली अलैहिस्सलाम सिफीन में मौजूद थे, तो उन्होंने वहाँ पर लोगों के लिए सुखनरानी की, खुतबा वहाँ पर दिया। अब वहाँ पर ये कहा जाता है कि खुद सिपाह अमीर मोमिनीन भी मौजूद थी और सिपाह मुआविया भी वहाँ पर मौजूद थी। वहाँ पर क्या फरमाते, खूबसूरत इबादत अमीर अल-मोमिनीन अलैहिस्सलाम, एक तरह से देखा जाए किस कदर मजलूमियत है, इतने नंबर ऑफ एहतजाजात, मैं तो आपके सामने फकत शायद 6 या 7 एहतजाजी बयान लेकर आया हूँ, इससे भी ज्यादा हैं, और ये वो एहतजाजी बयान हैं जो हम तक पहुंचे हैं, जो रावियों ने मेहनत करके जहमत करके हम तक पहुंचाए, जो डॉक्यूमेंटेड पहुंचे। अब जो अनडॉक्यूमेंटेड बातें हैं, वाकयात है, वो तो हम तक नहीं पहुंचे। यहां पर फरमाते हैं कि या माशर अन्नास के बाद से फनासा बनी बेगदीर कुम, वही बात कि मुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने गदीर कुम में मंसूब किया। कौला अय्युहन्नास इन्नल्लाह मौलाय व अना मौलल मुमिनीन व औला बिहिम मिन अनफुसिहिम अला मन कुंतु मौलाहु फअलीहिम। अब सिफीन जंग का मैदान है, जंग के मैदान के अंदर अमीर मोमिनीन यहाँ पर अपनी विलायत के एतबार से एहतजाज कर रहे हैं। अब इसके बाद क्या है, अब और भी यहाँ पे कमालुद्दीन के अंदर जो एक और किताब है, कमालुद्दीन व तमाम उन्निमा, जो कि शिया की एक बहुत ही अहम किताब है, वो अब उससे मैं यहाँ पर ये रिवायत लेके आता हूँ कि ये रिवायत अलबत्ता कमालुद्दीन व तमाम उन्निमा जिल्द नंबर 1 सफ़ा नंबर 276 एंड 277 कि आप देखें उस ज़माने में जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारक में आप देखें जब वही नाजिल होती थी, कोई हुक्म इलाही नाजिल होता था, आयत कुरानी नाजिल होती थी, तो और नबी अकरम फरमाते थे असहाब के लिए, मुस्लिमीन के लिए, तो वहाँ पर असहाब सहाबे कराम नबी अकरम से उस आयत की और उस हुक्म की तफसीर पूछा करते थे कि ए नबी आप हमें मजीद जुजियात में बताएं, डिटेल में बताएं कि ये क्या मतलब है इसका। मसलन व अकीम उस्सलात, कि नमाज कायम करो। अब जाहिर सी बात है कुरान में ये तो नहीं आया ना कि नमाज कितने रकअत की है, खुदा तो ये बयान नहीं करेगा, खुदा ने कुल्ली हुक्म दिया है वह अकीम उस्सलात। अब यहाँ पर सहाबाए कराम का वजीफा है कि वो पूछें कि सलात कैसे कायम करें, कितनी रकअत की सलात हो, उसकी क्या शरायत हैं, ओके, और तमाम जो अहकाम सलात हैं। तो आप देखें सुइला अनहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अब यहाँ पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, अब देखें ये आयत नाजिल होती है कि बाले हैस नज़लत या अय्युहल्लज़ीन आमनू, ये जो ग्रीन टेक्स्ट है ना ये देखें आप ग्रीन फॉन्ट्स में, या अय्युहल्लज़ीन आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, ए वो लोग जो ईमान लाए हो खुदा की इताअत करो, अल्लाह की इताअत करो, रसूल की इताअत करो, और उलिल अम्र मिनकुम तुम में से जो उलिल अम्र है उसकी इताअत करो। वहैसु नज़लत इन्नमा वलीयुकुमुल वलीयुकुमुल्लाहु व रसूलुहु वल्लज़ीन आमनु अल्लज़ीन युक़ीमून अस्सलात व युतून अज़्ज़कात व हुम राकिऊन। अब आगे देखें क्या है, जब ये आयतें बयान हो गई तो कौल अन्नास, लोगों ने कहा या रसूल अल्लाह أهذه خاصة في بعض المؤمنين أم عامة لجميعهم فأمر الله عز وجل نبيه صلى الله عليه وآله وسلم أن يعلمهم ولاة أمرهم وأن يفسر لهم من الولاية ما فسر لهم من صلاتهم وزكاتهم وصومهم وحجهم। यहाँ पर खुदा का हुक्म आया, فأمر الله عز وجل, खुदा का हुक्म है कि ए नबी इन लोगों को तुम सिखाओ, तालीम दो कि वलाते अम्रहिम क्या होता है, कौन होता है, और इनके लिए तफसीर पेश करो, अन युफस्सिर लहुम, इनको तफसीर पेश करो, मिनल वलाया विलायत की तफसीर पेश करो। यानी इस आयत में जो अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र, अभी उलिल अम्र कौन है, खुदा फरमाए लोगों को बताओ के लिए उलिल अम्र कौन है। फिर दूसरी आयत में इन्नमा वलीयुकुमुल्लाहु व रसूलुहु वल्लज़ीन आमनु, आखिर तक खुदा कह रहा है इस आयत की तफसीर करो, बताओ वली कौन है। और उसके बाद जो आयत थी वो भी मैंने वलम यत्तखिज़ु मिन दूनिल्लाहि वला रसूलिही वलल मुमिनीन वली जा, देखें अब यहाँ पर खुदावंद मुताल ने क्या फरमाया, ए नबी लोगों को तफसीर बताओ, जिस तरह ए नबी लोगों को सलात और नमाज की तफसीर, ज़कात और सौम और हज की तफसील अहकाम तुमने तुम बताते हो और तुम उनको तालीम देते हो, तो विलायत की भी तालीम दो, हदीस के अल्फाज हैं। अच्छा तो यहाँ पर तालीम देने के लिए, तफसील देने के लिए, अब ये जो हदीस बयान हो रही है ये मैं माजरत में आई गेस पहले बयान करना मैं भूल गया कि खुद अमीर मोमिनीन ये सारा माजरा बता रहे हैं। फिर फनसबनी लिन्नासि बिगदीरिकुम, तो यहाँ पर अमीर मोमिनीन ने ये फरमाया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को विलायत की तफसीर और ये मुशख्खस करने के लिए कि उलुल अम्र कौन है, मुझे नस्ब किया गदीर खुम में, मुझे लोगों के लिए मंसूब किया गरीर खुम के अंदर उस मौके पर हज के अंदर, हज्जतुल विदा के मौके। सुम्मा खतबा, और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये खुतबा बयान दिया, फ़क़ाला अय्युहन नास इन्नल्लाह अज़्ज़ व जल्ला अरसलनी, खुदावंद अज़्ज़ व जल्ल ने मुझे इरसाल किया, मुझे भेजा बिरसालतिन, उस विसालत से, ज़ाक़ बिहा सदरी व ज़नन्तु अन्न नास, अब ये पूरी बात है आगे देखें क्या फरमाते, फ़क़ाला अय्युहन नास اے لوگو، اتعلمون، کیا تم جانتے ہو کہ ان اللہ عز و جل مولائی، کہ خدا میرا مولا ہے، وانا مولا المؤمنین، اور میں مؤمنین کا مولا ہوں، وانا اولا بہم، اور میں مؤمنین کیا کا اولا ہوں، ان سے اولا ہوں، من انفسہم، ان سے زیادہ میں ان پر ولایت رکھتا ہوں. قالو، لوگوں نے کہا، بلا جی، بلا یا رسول اللہ. قال قم یا علی، اے علی کھڑے ہو جاؤ، قیام کرو. فقم، تو علی فرماتے میں کھڑا ہو گیا. فقم، تو میں نے قیام کیا. فقالا، پھر نبی نے فرمایا، من كنت مولاه فعلي مولاه، اللهم والي من والا وعاد من ومن عاد. اب یہاں پر دیکھیں، علماء اہل سنت یہاں پر خلط کرتے ہیں، یہاں پر خطا یہاں پر ہوتی ہے کہ اللهم والي من والا وعاد من ومن عاد. جو شخص، مطلب کیا ہے ولایت کا؟ یہاں پر دیکھیں اتنا اہتمام کیوں کیا جا رہا ہے، یہاں پر فقط دوستی اور محبت کے لیے. قطعاً وہ شخص صحیح معنی میں امیر المومنین سے محبت کر سکتا ہے جو امیر المومنین کی ولایت کے تحت آ جائے. یہ حقیقت ہے. وعاد من عاد، البتہ یہاں پر مطلب یہ نہیں کہ اہل سنت کے برادران اور خواہنان یہ سمجھے کہ نہیں، اس کا مطلب ہم دشمن ہیں. نہیں، کوئی یہاں پر اہل سنت دشمن نہیں ہے. اہل سنت تو الحمدللہ اہل البیت سے، امام علی علیہ السلام سے محبت کرنے والے. لیکن ہم یہاں پر کیا سمجھانا چاہ رہے ہیں اپنی ان احادیث کی کتابوں کے ذریعے، کہ ولایت کو جو امیر المومنین کو جو بے عنوان جانشین سونپی گئی ہے، وہ ولایت بے عنوان خلیفہ الہی ہے، خلیفہ بلا فصل الہی ہے. اب بلا فصل کی اگر آپ کو دلیل چاہیے تو میں آپ کے سامنے یہاں لے کے آتا ہوں. دیکھیں خود، اب اسی پیج، اگلے پیج میں آپ آئیں، امیر المومنین کو ہم کے کال کو ہم یہاں پر دیکھتے ہیں کہ امیر المومنین آگے کیا فرماتے ہیں. بہت ہی اہم، اب اس کو یہاں پر سنیں. جو لوگ یہ کہتے ہیں کہ امیر المومنین خلیفہ بلا فصل رسول اکرم نہیں ہے، وہ یہ سنیں اب یہاں پر. ان امیر المومنین خود فرما رہے ہیں، میں نے کہا نا، جو آج میں بیان کروں گا وہ علی ابن ابی طالب کی زبانی بیان کروں گا، اور انشاءاللہ امیر المومنین بھی ہمارے لیے دعا کریں گے. ان اللہ امرنی، بے شک یقیناً اللہ نے مجھے حکم دیا ہے. اب نبی اکرم کو کوٹ کرتے ہوئے، نقل کرتے ہوئے یہ فرماتے ہیں، ان اللہ امرنی، نبی اکرم فرما رہے ہیں، ان اللہ امرنی، خدا نے مجھے امر کیا ہے، حکم دیا ہے، ان انصب لکم امامکم. بہت غور سے سنیں یہ تعبیرات، سکرین پر آپ دیکھ رہے ہوں گے کہ میں تم آپ لوگوں کے لیے، ناس کے لیے کیا نصب کروں، کس کو منصوب کروں، امامکم، آپ لوگوں کے لیے آپ کا امام منصوب کروں. والقائم فیکم، وہ امام جو قائم ہے تمہارے اندر. قائم کا کیا مطلب ہے؟ قائم یعنی قیام کرنے والا. امام، امامکم والقائم فیکم، کیا مطلب؟ نبی اکرم فرمانے کہ میں آپ لوگوں کے لیے آپ کا امام تعین کر رہا ہوں، مشخص کر رہا ہوں، معین کر کے جا رہا ہوں اس دنیا سے. کون امام؟ والقائم فیکم، وہ امام جو قیام کرنے والا ہے. قائم اسم فاعل ہے، قیام کرنے والا. اب امام کس چیز کے اندر اس قیام کو انجام دیتا ہے؟ حکومت کے اندر قیام کرنے والا، جو حکومت کو تشکیل دیتا ہے، حکومت کا قیام کرنے والا، حکومت کے لیے قیام کرنے والا. اب آگے دیکھیں، خلیفہ بلا فصل کی دلیل یہاں پر خود نبی اکرم کی زبانی امام علی ابن ابی طالب نقل فرما رہے ہیں دوبارہ. ان اللہ امرنی ان انصب لکم امامکم والقائم فیکم بعدی، میرے بعد، ووصی وخلیفتی، وہ امام جو میرے بعد ہے اور جو میرا وصی ہے اور جو میرا خلیفہ ہے، جو میرا جانشین ہے. اب اس سے بہتر اور کیا آپ کو دلیل چاہیے؟ اب یہاں پر بعض لوگ اشکال کرتے ہیں کہ یہ جو نبی اکرم نے بعدی فرمایا، یہ نہیں، وہ تین خلیفہ کے بعد والا بعدی ہے. نہیں آغا صاحب، اب بعدی کو اگر آپ لغت عرب کے اندر بھی سرچ کر لیں اور عرف کے اندر بھی بعدی کو آپ سرچ کر لیں، جب میں کہتا ہوں میرے بعد، تو اس کا مطلب میرے 50 سال بعد، میرے 100 سال بعد علی میرا خلیفہ ہے؟ نہیں، میرے فوراً بعد، میرے جیسے ہی جس روز میں اس دنیا سے جاؤں گا، جس دن میری روح میرے بدن سے جدا ہوگی، اسی وقت سے علی تمہارا امام ہے. وَأَنْ أُنْصِبَ لَكُمْ إِمَامَكُمْ وَالْقَائِمَ فِيكُمْ بَعْدِي وسیع و خلیفتی، خلیق خود کیا فرما، نبی اکرم فرما رہے ہیں وہ وسیع، میرا وسیع، میرا خلیفہ، میرا جانشین. اور پھر کیا فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم، والذی فرض اللہ عز و جل علی المؤمنین فی کتابہ طاعتہ فقرنہ بطاعتہ وطاعتی فامرکم بولایتی وولایتی. اب آخری بار خداوند متعال نے امر کیا ہے، فامرکم بولایتی، میری ولایت کی نسبت تمہیں حکم دیا ہے کہ اے لوگوں تم میری ولایت کے مطابق چلو، یعنی میری ولایت کی پیروی کرو، تم میرے تحت ولایت آ جاؤ، اور وہ ولایتی ہی، اور علی کی ولایت کے تحت آ جاؤ. تو یہ کیا یہ محبت بیان ہو رہی ہے یہاں پر؟ یہ محبت کے لیے اتنا اہتمام، اتنا ہوتا ہے محبت کے لیے؟ روایات کے اندر ہے کہ غدیر قم کے اس اعلان کے 3 دن تک نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے وہیں پر اپنا اسٹیشن بنایا، اور وہیں پر 3 دن لگاتار لوگوں سے بیعت کروائی علی کے ہاتھوں کے اوپر. تمام لوگوں نے، زن اور مرد، عورت اور مرد نے، سب نے بیعت کی امام علی علیہ السلام کے ہاتھوں میں. حتیٰ خود زوجہ مکرمہ علی ابن ابی طالب علیہ السلام یعنی حضرت زہرا سلام اللہ علیہا نے بھی بیعت کی امام علی کے ہاتھوں پر. بعد میں آپ دیکھیں جیسے ہی سقیفہ کا ماجرہ پیش آتا ہے، اس کے بعد فوراً حضرت زہرا سلام اللہ علیہا خطبے انجام دیتی ہیں، اور ان خطبوں کے اندر جو اہم استناد انجام دیتی وہ خود یہی خطبہ غدیر قم ہے، جس کو ہمارے اہل سنت کے عزیز علماء حدیث غدیر قم کہتے ہیں. نہیں حدیث نہیں ہے، خطبہ ہے، خطبہ غدیر قم ہے، جو کہ مفصل خطبہ ہے. انشاءاللہ کہ وہ آپ کے سامنے پیش کریں گے. اب یہاں پر شیعہ کتابوں کے اندر اور بھی احادیث موجود ہیں، لیکن میں فی الحال انہی احادیث تک پر اکتفا کروں گا. اور میرے خیال میں یہ اگر ایک منصفانہ طور پر کوئی اس کو سنے اور اس ٹیکسٹ کو دیکھے تو انسان کو اندازہ ہوتا ہے کہ امیر المومنین اس قدر احتجاج کیوں کر رہے ہیں. آپ دیکھیں امیر المومنین نے سب سے پہلا احتجاج نبی اکرم کے اسی روز وفات، جب وہ غسل اور تدفین اور کفن اور دفن میں مشغول تھے، اسی دن احتجاج کیا. اس کے بعد امام باقر علیہ السلام فرماتے کہ وفات رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے 7 دن بعد احتجاج کیا امیر المومنین نے اپنی امامت اور خلافت کا. پھر حضرت ابو بکر کے زمانے میں، پھر حضرت عثمان کے زمانے میں، اور اسی طرح خود اپنی خلافت کے دوران جنگ صفین کے اندر احتجاج کیا، اور دیگر مناسبتوں سے بھی احتجاج کیا. البتہ بہت ساری یہاں روایتیں جو میں آپ کے سامنے نہیں لایا ہوں، ٹھیک ہے. تو اور جو آخری روایت میں نے آپ کے سامنے پیش کی وہ سنگ تمام ہے، یعنی وہ اس کے بعد اب کوئی انکار کا آئی گیس بہانہ نہیں بچتا کہ یہاں پر جب نبی اکرم فرما رہے کہ میں خدا کے امر سے، خدا نے مجھے حکم دیا ہے کہ میرے بعد میں تم لوگوں کے لیے تمہارا امام چنوں جو میرا وسیع ہوگا، میرا خلیفہ یعنی میرا جانشین ہوگا میرے بعد، فیکم بعدی، تو یہ خلیفہ خلافت بلا فصل کا اعلان ہے اور کچھ بھی نہیں ہے. تو میرے خیال میں اتنا کافی ہے. آئی گیس میں اپنے اہل سنت کے عزیز برادرز اینڈ سسٹرز کو بھی دعوت دوں گا کہ ان ریفرنسز کو آپ دیکھیں، آپ کی مکتب شاملہ کا جو سافٹ ویئر ہے اور دیگر سافٹ ویئرز جو ہیں ان کی طرف رجوع کریں، اور ان ٹیکسٹ کو آپ سرچ کریں. امید ہے انشاءاللہ مکتب شاملہ کے اندر یہ اصول کافی کی تمام جلدیں موجود ہیں، آپ چیک کر سکتے ہیں یہاں پر، اور دیگر شیعہ کتابیں بھی مکتب شاملہ کے سافٹ ویئرز کے اندر موجود ہیں. انشاءاللہ اگلی ویڈیو کے اندر، اگلے سیشن میں ہم مختصر یہ دیکھیں گے کہ خود اہل سنت کی کتابوں کے اندر امام علی علیہ السلام کے یہ احتجاجات موجود ہیں یا نہیں ہیں. انشاءاللہ والسلام علیکم. البتہ میں آپ کو یہ کہوں گا کہ بالآخر آپ قطعاً یقیناً میں ایکسپیکٹ کرتا ہوں کہ آپ کرٹیسائز کریں، یہاں پر انتقاد کریں، اور کوئی ریسرچ کا کام مجھے دینا چاہے میں ریسرچ کر کے پھر آپ کے پاس آؤں گا، کوئی مشکل نہیں ہے. لیکن مجھے خوشی ہوگی کہ آپ اس یوٹیوب کے کمنٹ باکس پر اپنا کمنٹ، اپنے انتقادات، اپنے کرٹیسزم ضرور پوسٹ کریں، تاکہ ہم مزید इन सेशंस को अपने इम्प्रूव कर सकें, और अगर कोई सजेशन है, ओपिनियन है, हतमन इंशाल्लाह पोस्ट करें उसका। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।